रेडियो नेपाल हो। बिहान 6 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवा सभामा निर्माणाधीन 900 मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजना र चीनसँग जोड़िएको किमाथाङका नाकाको स्थलगत अनुगमन गर्नुभएको छ। प्रधानमन्त्री ओली हिजो संखुवा सभा जानुभई उत्तर दक्षिण सड़क कोशी करिडोर र सीमा नाका स्थित सीमा सुरक्षा बल बीओपीको समेत अवलोकन निरीक्षण गर्नुभयो। अवलोकन एवं निरीक्षणका क्रममा प्रधानमन्त्री ओलीले आयोजनाका काम तोकिएकै समयमा सम्पन्न गर्न पनि निर्देशन दिनुभयो। प्रधानमन्त्री ओलीका साथ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङ र प्रदेश नम्बर 1 का मुख्यमन्त्री शेरधन राई सहित सांसदहरू सहभागी हुनुहुन्थ्यो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले टेलिमेडिसिनको केन्द्रीय हब अस्पतालको रूपमा वीर अस्पताललाई तोकेको छ। कोरोना भाइरसको रोकथाम र उपचारको व्यवस्थापन सहित दुर्गम क्षेत्रका चिकित्सकलाई सहजीकरण गर्न केन्द्रमा वीर र प्रदेश स्तरीय 7 अस्पताललाई टेलिमेडिसिनका लागि तोकिएको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सेती प्रादेशिक अस्पताल, भरतपुर अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, कोशी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल र जनकपुर अस्पतालका चिकित्सकलाई प्रदेश स्तरको टेलिमेडिसिन सेवाका लागि तोकिएको छ। दुर्गम क्षेत्रका चिकित्सकलाई संक्रमितको उपचार गर्न सहयोग पुर्याउन टेलिमेडिसिन सेवा शुरू गरिएको र दुर्गम क्षेत्रमा कार्यरत चिकित्सकलाई उपचार गर्न कुनै समस्या भए टेलिमेडिसिनका सम्पर्क व्यक्ति चिकित्सकलाई फोन, एसएमएस र इमेल मार्फत परामर्श लिन सक्ने उहाँले बताउनुभयो। मन्त्रालयले केन्द्रमा 1 र 7 वटै प्रदेशमा 7 अस्पतालका चिकित्सकलाई टेलिमेडिसिनको फोकल पर्सन पनि तोकेको छ। यसैबीच नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2 लाख माथि पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको हिजोको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले हिजो 2569 संक्रमित थपिएपछि कुल संक्रमितको संख्या 2,02,329 पुगेको जानकारी दिनुभएको हो। हिजो 10,081 नमूनाको पीसीआर परीक्षण गर्दा काठमाडौँ उपत्यकामा 1,261 जना सहित देशभरमा जम्मा 2,569 जनामा संक्रमण पुष्टि भएको प्रवक्ता डाक्टर गौतमले बताउनुभयो। हिजो काठमाडौँका 976, ललितपुरका 204 र भक्तपुरका 81 जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै हिजो थप 1,666 जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या 1,62,243 पुगेको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उप प्रधानमन्त्री ईश्वर पोखरेलले हिजो सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको एक्सन रूमलाई प्रभावकारी संचालन गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका उप प्रधानमन्त्री पोखरेलले एक्सन रूमको हिजो निरीक्षण गर्ने क्रममा एक्सन रूमबाट हाल भइरहेका गतिविधि, संचालनमा देखा परेका समस्या र प्रभावकारी कामका लागि तत्काल सुधार गर्नुपर्ने लगायतका विषयमा निर्देशन दिनुभएको हो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रूपमा संवैधानिक काम गर्न बाटो खुलेको छ। प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा तथा न्यायाधीश दीपक कुमार कार्की, हरिकृष्ण कार्की, विश्वभर प्रसाद श्रेष्ठ र ईश्वर प्रसाद खतिवड़ाको संवैधानिक इजलासले हिजो नेता गौतमलाई थप संवैधानिक काम नगर्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि काम गर्ने बाटो खुलेको हो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कुनै पनि हालतमा पार्टी विभाजन नहुनेमा विश्वस्त रहन कार्यकर्तालाई आग्रह गर्नुभएको छ। मन्त्री भट्टराईले हिजो ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको स्थानीय नेता कार्यकर्तासँगको भेटमा पार्टीभित्र विवाद रहनु सामान्य भएको भन्नुहुँदै सहमति, सहकार्य र त्यागको बाटो अवलम्बन गरेर पार्टी थप मजबूत भई अगाडि बढ़नेमा समेत विश्वास व्यक्त गर्नुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक यही कार्तिक 28 गते बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा दिउँसो 1 बजे बस्ने बैठकमा पार्टीको आगामी 14 महाधिवेशन र समसामयिक राजनैतिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। पूर्व राज्यमन्त्री ओमकार प्रसाद गौचनको हिजो निधन भएको छ। 85 वर्षीय गौचनको काठमाडौँ स्थित दीर्घायु अस्पतालमा निधन भएको हो। उहाँ विक्रम सम्वत 2043 सालमा स्वास्थ्य राज्यमन्त्री र त्यसअघि शिक्षा र संचार सहायक मन्त्री समेत बन्नुभएको थियो। गौचन विक्रम सम्वत 2024 बागलुङ जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा र विक्रम सम्वत 2048 सालको चुनावमा नेपाली कांग्रेसका तर्फबाट बागलुङ क्षेत्र नम्बर 3 को सांसदमा निर्वाचित हुनुभएको थियो। संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले हुलाक सेवालाई युग सुहाउँदो बनाउन जरूरी रहेको बताउनु भएको छ। सिंहदरबार स्थित संचार मन्त्रालयमा हिजो आयोजित हुलाक सेवा विभागका पदाधिकारीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा मन्त्री गुरूङले हुलाक सेवालाई बदलिदो परिवेश अनुसार अगाडि बढ़ाउन नयाँ सोचका साथ अघि बढ़ाउनु पर्ने आवश्यकता औल्याउनु भयो। लगानी बोर्डले तीन ठूला जलविद्युत परियोजनाका लागि 38 अर्ब रूपियाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ। बोर्ड अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बसेको बोर्डको 45 औं बैठकले तीन ठूला परियोजनाका लागि 38 अर्ब 68 करोड़ रूपियाँ बराबरको लगानी स्वीकृत गरेको हो। कार्तिक कृष्ण त्रयोदशीदेखि शुरू हुने नेपालीको दोस्रो ठूलो चाड़ यमपञ्चक अर्थात तिहार आजदेखि शुरू हुँदैछ। आज बेलुकी यमदीप दान शुरू गर्नुपर्नेछ। यस वर्ष यमदीप दान आजदेखि शुरू हुने भए पनि काग तिहार कार्तिक 28 गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। तिथिको घटबढ़का कारण यस्तो भएको समितिले जनाएको छ। कतारका राजकुमार शेख मोहम्मद बिल अब्दुल्लाले 6,814 मिटर अग्लो अमादवलम हिमालको सफल आरोहण गर्नुभएको छ। राजकुमार शेख मोहम्मद सहित 13 सदस्यीय टोलीले हिजो बिहान 11:20 आमादवलमको चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ। र कर्णाली प्रदेशमा उद्यम गर्न चाहने किसानलाई वार्षिक 2% ब्याजदरमा 5 वर्षका लागि 1,00,000 देखि 1,00,000 रूपियाँसम्म ऋण दिइने भएको छ। कृषि तथा पशुपन्छी क्षेत्रमा लगानी गरी उत्पादन तथा उद्यम गर्न चाहने कृषकका लागि कर्णाली प्रदेश सरकारले सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री विमला केसीले जानकारी दिनुभयो। 6 बजेको समाचार यहीँ पूरा हुन्छ। यसपछि अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।